यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालको उच्च शिक्षा चुनौतीको संघारमा उभिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई, हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतार सरकारसँग प्रधानमन्त्रीको आग्रह। लोकतान्त्रिक गणतन्त्र उच्चतम जनपक्षीय राजनैतिक व्यवस्था भएको विभिन्न दलका नेताहरूको धारणा। महिला हिंसा विरूद्ध 16 दिने अभियान शुरू। सरकारद्वारा सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतिमा रोक। र युद्धविराम लगत्तै इजरायल र हमास दुवै पक्षद्वारा बन्दी रिहाई प्रारम्भ।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको उच्च शिक्षा चुनौतीको संघारमा उभिएको बताउनु भएको छ। धुलीखेलमा उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरणबारे विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूको सम्मेलनलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले शिक्षा क्षेत्रमा राज्यले गर्दै आएको लगानी पर्याप्त नभएको स्वीकार गर्नुभयो। उहाँले गुणस्तरीय प्राविधिक एवं व्यावसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं अन्य पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगार का अवसर सिर्जनाका लागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्नुभयो।
संसारमा विश्वविद्यालय शिक्षा अहिले अकल्पनीय खोज, अनुसन्धान र नव परिवर्तनको युगमा प्रवेश गरेको छ। अन्तरिक्ष विज्ञान, नानो टेक्नोलोजी, क्वान्टम फिजिक्स, क्वान्टम कम्प्युटिङ, जेनेटिक इन्जिनियरिङ, सूचना प्रविधि, बिग डाटा एनालिटिक्सदेखि मानव मनोविज्ञान र योग ध्यानको लाभबारे दुरुस्तै सिमुलेटेड प्रयोगशाला, वास्तविक जस्तै कार्यशाला र आर्टिफिसियल इन्टेलिजेन्सको सहायतामा अध्ययन अध्यापन हुन थालेको छ विश्वमा अहिले। नेपालले आफूलाई यो प्रतिस्पर्धामा सामेल नगर्ने र आफ्नो उच्च शिक्षाको गुणस्तरलाई विश्वस्तरीय बनाउने प्रयास नगर्ने हो भने हाम्रा युवाहरू लाखौंको संख्यामा अध्ययनकै लागि देश छाडेकोमा गुनासो मात्रै गरेर परिस्थितिमा तात्विक भिन्नता आउने छैन। यो परिस्थितिलाई बदल्न राज्य, विद्वत वर्ग र शैक्षिक संस्थाहरू सबैको साझा जिम्मेवारी पनि हो र सबैको साझा संकल्पले मात्रै यो चुनौतीको सामना गर्न सकिन्छ।
प्रधानमन्त्री प्रचण्डले मुलुकले लगानी गरेर उच्च शिक्षा अध्ययन गराएका र विश्वविद्यालय शिक्षामा प्रवेश गर्ने बेलाका युवाहरू मुलुक छाडेर बाहिरिरहेकाले नेपालका विश्वविद्यालयहरूमा विद्यार्थीको अभाव निम्त्याएको भन्नुहुँदै सबै विश्वविद्यालयहरूले चुनौतीलाई सुधारको अवसरका रूपमा लिनुपर्नेमा जोड़ दिनुभयो। उच्च शिक्षालाई दलगत राजनीति भन्दा बाहिर राख्न मुलुकका प्रमुख राजनैतिक दलहरूको पहल, सहकार्य र समान सोचको आवश्यकता रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। प्रधानमन्त्रीले सबै विश्वविद्यालयहरूको प्रधानमन्त्री पदेन कुलपति हुने व्यवस्था अव्यवहारिक रहेको भन्ने कुरा आए पनि त्यसको विकल्प खोज्दा विश्वविद्यालयहरूको नेतृत्व चयनदेखि प्राज्ञिक कार्यक्रम सञ्चालनसम्म कुनै निहित स्वार्थयुक्त समूहको जकडमा नपरून् भन्नेतर्फ पनि उत्तिकै सजग हुन आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले प्रदेश स्तरमा धमाधम स्थापना भइरहेका विश्वविद्यालयहरूको गुणस्तर र शैक्षिक मानकहरूको नियमन भविष्यमा थप चुनौतीको विषय बन्नु अगावै नीतिहरूले प्रष्ट दिशा लिनुपर्ने अर्को चुनौती थपिएको पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमासको चंगुलबाट नेपालका विद्यार्थी विपिन जोशीको सकुशल रिहाईमा सघाउन कतार सरकारसँग आग्रह गर्नुभएको छ। नेपालको औपचारिक भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग हिजो भएको भेटमा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो। मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाईका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा पनि गर्नुभयो। त्यस अवसरमा उहाँहरूबीच आपसी हित र चासो विश्वका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री एनपी साउदसँग पनि विदेश राज्य मन्त्री मुखेरीले हिजै भेटवार्ता गर्नुभएको छ। भेटवार्ताका क्रममा परराष्ट्र मन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको पहल गरिदिन कतार सरकारसँग आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले फ्याँकेको राजतन्त्र पुनः आउने कुनै सम्भावना नरहेको बताउनु भएको छ। हिजो पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्र उच्चतम जनपक्षीय व्यवस्था भएको बताउनुभयो। कतिपय देशहरूले विभिन्न सम्झौताका कारण राजतन्त्रलाई मानेको भए पनि नेपालमा राजनीतिक वैचारिक सैद्धान्तिक कुनै पनि हिसाबले राजतन्त्र उपयुक्त नरहेको उहाँको भनाइ छ। एउटा मान्छेको छोरो जन्मदैमा राष्ट्रप्रमुख हुने कुरा चेतना नभएका मूर्खहरूले मात्रै गर्ने कुरा भएको उहाँको भनाइ छ। राजतन्त्र अब फर्केर नआउने उहाँले बताउनुभयो। केही व्यक्तिहरू राजतन्त्र फर्काउँछु भनेर जनतामा भ्रम छर्ने गरे पनि त्यो सम्भव नरहेको उहाँले उल्लेख गर्नुभयो। देश संकटमा परेका बेला युवाहरू छौं भनेर सन्देश दिएको भन्दै उहाँले एमाले निकट युवा संगठन युवा संघलाई धन्यवाद पनि दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकतान्त्रिक गणतन्त्र जनताका लागि जनताले शासन गर्ने प्रणाली भएको बताउनु भएको छ। दाङमा हिजो आयोजित कार्यक्रममा उहाँले गणतन्त्रमा जनताको हित प्रतिकूल हुने काम गर्ने जो कोही भए पनि दण्डित हुनुपर्ने बताउनुभयो। उहाँले वर्तमान सरकारले सुशासन प्रवर्धनमा महत्वपूर्ण कामहरू गरिरहेको बताउनुभयो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा कायम लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरोध गर्ने बेला अहिले नभएको बताउनु भएको छ। मोरङमा हिजो आयोजित कार्यक्रममा महामन्त्री शर्माले अहिलेको व्यवस्था उत्कृष्ट भएकाले यसको विकल्प खोज्ने बेला नभएको बताउनुभयो। नेपाली जनताको त्याग र बलिदानबाट आएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरोधमा सड़कमा उत्रने भन्दा पनि सबै मिलेर देश र जनताको हितका लागि काम गर्नुपर्ने बेला भएको उहाँको भनाइ छ। नेपाली कांग्रेसका अर्का महामन्त्री गगन कुमार थापाले वर्तमान शासन व्यवस्थालाई मजबूत बनाउँदै जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनमा महामन्त्री थापाले हिजो संघीय व्यवस्थालाई थप मजबूत बनाउँदै आर्थिक समृद्धिको बाटोमा सरकारले कदम चाल्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसलाई नेतामुखी नभई जनतामुखी बनाउन आफू प्रतिबद्ध रहेको र आगामी महासमितिको बैठकबाट पार्टी थप मजबूत हुने उहाँको दावी थियो। आज नोभेम्बर 25 अर्थात महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवस। संयुक्त राष्ट्रसंघको महासभाले महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर 10 विश्वभर सञ्चालन गरिने लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान आजै शुरू भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कानूनले निषेध गरेका बोक्सी छाउपडी दाइजु तिलक छुवाछूत घरेलु महिला हिंसा जस्ता कुप्रथाका कारण अझै पनि नेपाली केही दिदी बहिनीहरू विभिन्न किसिमका हिंसा विभेद र अपमानका पीड़ा खप्न बाध्य भएको दिवसका अवसरमा उल्लेख गर्नुभएको छ। महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैंगिक हिंसा विरूद्धको 16 दिने अभियानका सन्दर्भमा उहाँले आज जारी गर्नुभएको सन्देशमा समाजमा विद्यमान विकृति र विसंगतिका विरूद्ध परिवार समुदाय र राष्ट्रिय स्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। महिला विरूद्ध हुने हिंसा अन्त्यका लागि क्रियाशील रहेका सरकारी निकाय सामाजिक संघ संस्था नागरिक समाज महिला अधिकार कर्मीका साथै विभिन्न संचार माध्यमलाई आजको दिनले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्ने विश्वास आफूले लिएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवले महिलालाई शिक्षित स्वावलम्बी र आत्मनिर्भर बनाउँदै उनीहरू विरूद्ध हुने लैंगिक मानसिक सामाजिक र आर्थिक हिंसा निर्मूलका लागि सबैजना दत्तचित्त भई आआफ्नो स्थानबाट सहयोग र चेतना फैलाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले दिदी बहिनीहरूको सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै दिवसलाई कानूनले निषेध गरेको महिला विरूद्धको सबै खाले हिंसाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड़ दिनुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लैंगिक हिंसा विरूद्धको 16 दिने अभियानको अवसरमा सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै सबैको एकताबद्ध प्रयासका लागि सम्पूर्ण व्यक्ति परिवार समाज र सम्बन्धित निकायलाई संवेदनशील हुन आग्रह गर्नुभएको छ। लैंगिक हिंसा विरूद्धको 16 दिने अभियानका सन्दर्भमा शुभकामना दिनुहुँदै उहाँले संघीय संरचना अनुसार तीनै तहका सरकारमा लैंगिक हिंसा विरूद्धका कानूनी र संस्थागत व्यवस्थालाई आन्तरिकीकरण र संस्थागत गरी संवेदनशील र महत्वका साथ अघि बढ़ाउन अभियानले सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले लैंगिक हिंसा विरूद्धको 16 दिने अभियानमा ऐक्यबद्धता जनाउन सरकारवाला पक्षलाई आग्रह गर्नुभएको छ। हिजो मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले अभियानलाई सचेतना र सन्देशमूलक कार्यक्रम गरी मनाइने उल्लेख गर्नुहुँदै सबैको सहभागिताका लागि आग्रह गर्नुभएको छ। यस वर्ष अन्तर्राष्ट्रिय नारा महिला र बालबालिका विरूद्ध हिंसा रोक्न एकजुट लगानीका साथै लैंगिक हिंसाको अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको प्रतिबद्धता रहेको छ। उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले दूरसंचार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताउनु भएको छ। नेपालमा दूरसंचारको भविष्य र सम्भावना विषयक काठमाडौँमा हिजो आयोजित कार्यक्रममा उहाँले दूरसंचारको विकासले नेपालमा शहर र गाउँबीचको दूरी घटाएको उल्लेख गर्नुभएको छ। उपप्रधानमन्त्री खड्काले दूरसंचार क्षेत्रको विकासका लागि सरकारले नीति तथा कार्यक्रममा नै स्पष्ट व्यवस्था गरेको पनि उल्लेख गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कपिल वस्तु स्थित तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम तयारी भइरहेको बताउनु भएको छ। तिलौराकोटमा हिजो आयोजित कार्यक्रममा उहाँले राजा शुद्धोधनको राजदरबार एवं बुद्धले आफ्नो जीवनको 29 वर्ष बिताएको प्राचीन तिलौराकोटलाई सरकारले गौरवको आयोजना बनाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिरहेको जानकारी दिनुभयो। सरकारले बचत तथा ऋण सहकारी संस्थाको दर्ता कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले अर्को व्यवस्था नभएसम्म महानगरपालिका उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी संघ प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी संस्थाको दर्ता कार्यक्षेत्रको विस्तार र सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने निर्णय मन्त्री परिषदले गरेकाले सोही अनुसार काम गर्न आग्रह गरेको छ। पछिल्लो समय पाल्पामा पर्यटकीय गतिविधि बढ़दै गएको छ। पाल्पाको ऐतिहासिक कला संस्कृति र त्यहाँको सुन्दरता हेर्न पर्यटकहरूको चहल पहल बढ़ेको छ। पाल्पाबाट विष्णु खनालको रिपोर्ट।
सुन्दर र पर्यटकका लागि राम्रो गन्तव्यका रूपमा रहेको पाल्पामा अनुकूल मौसम र भ्रमणका लागि उपयुक्त स्थान पनि भएकाले अहिले तानसेन आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउँछ। अध्ययन र अवलोकनका लागि पाल्पा दरबार, श्रीनगरबाट देखिने लामो हिम श्रृंखला, रानीमहल, भैरवनाथ मन्दिर, कुटीर तथा ढाका उद्योग, रुडीहेलको विशाल कोरुवार लगायतका पर्यटकीय गन्तव्य रहेका छन्। यी स्थानको भ्रमणले विद्यार्थीको शैक्षिक ज्ञानमा समेत वृद्धि हुने गरेको पाइन्छ। दाङका कुशल जीसी र पोखराबाट पाल्पा घुम्न आउनु भए कि विष्णु गुरुङ।
इतिहासको कुराहरू, त्यसको सामानहरू रहेका छन्। यहाँ पढेका कुराहरू पनि यहाँ सिक्न पाइन्छ।
यहाँको मेन भनेको ढाका अनि करुवा, रानी महल गयौं, श्रीनगर डाँडा नि एकदमै रमाइलो लाग्यो, भैरव स्थान पनि गयौं। एसियाकै एकदमै ठुलो त्रिशूल रहेको रहेछ, म पहिलो चोटि गएको हुनाले मलाई एकदमै राम्रो लाग्यो।
पाल्पामा खास गरी कार्तिकदेखि फागुन महिनासम्म आन्तरिक पर्यटकहरू बढ़ी आउने गर्छन् भने यसै अवधिमा विदेशी पर्यटकहरू पनि जिल्लामा बढ़ी आउने गरेको भेटिन्छन्। तानसेनबाट देखिने बिहानको हिम दृश्य निकै सुन्दर रहेको बताउनुहुन्छ जर्मनीबाट आउनु भएकी पर्यटक एन्ड्रिया।
I love Tansen as well. It's a nice place. We had a little bit not luck with the weather in the morning to see the mountains unfortunately, but that never mind. That's not so important because feeling and people here, it's wonderful to stay here.
आन्तरिक तथा बाह्य पर्यटकको आगमनले पालपाले उत्पादन ढाका उपहारको रूपमा पाहुनाले लाने गरेकाले ढाकाको व्यापारमा समेत वृद्धि भयो। ढाका व्यवसायी सागरमान महर्जन बताउनुहुन्छ।
भ्रमणले गर्दाखेरि पाल्पाबाट उपहारको रूप लिएर जाने ढाकाले पनि राम्रो व्यापार गर्न सफल भएको छ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै स्तरीय होटल तथा होमस्टे तानसेनमा प्रशस्त खुलेका छन्। विगतमा खानेपानीको समस्या रहेकाले पाल्पामा रात बिताउन त्यति नरुचाउनेहरूको लागि हाल खानेपानीको समस्या समेत समाधान भएको बताउनुहुन्छ पर्यटन व्यवसायी अमन प्रसाद श्रेष्ठ।
पानीको समस्या नभएको हुनाले एक दुई रात बिताउन पर्यटकलाई समस्या छैन।
पर्यटकको संख्यामा वृद्धि गर्न पर्यटकीय गन्तव्यको विकास र थप लगानी हुनुपर्ने सरकारवालाहरूको माग छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
हे गाउँ घर परिवार छोडी विदेशमा दुःख गरी
कमाइएको रकम सुरक्षित राखौं।
उच्च प्रतिफल सहितको हिमाल रेमिट बचत खातामा छ 9.500% वार्षिक ब्याज दर, मुद्दती खातामा 11.603% वार्षिक ब्याज दर, शून्य मौज्दातमा खाता खोली 5,00,000 सम्मको दुर्घटना मृत्यु बिमा र 5,00,000 सम्मको निक्षेप सुरक्षाका साथै थुप्रै निशुल्क सुविधाहरू प्राप्त गर्नुहोस्। हिमालयन ब्याङ्क लिमिटेड।
बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकोन्मुख कुसुण्डा जातिको भाषा र संस्कृतिको संरक्षणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कुसुण्डा सम्बन्धी वृत्तचित्रको हिजो दाङमा विमोचन गर्नुहुँदै सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले कुसुण्डा भाषाको संरक्षणमा सरकारले सहयोग गर्ने बताउनुभयो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरूले संसदीय समिति सञ्चालनका लागि आवश्यकता अनुसार बजेट बढ़ाउन आग्रह गर्नुभएको छ। समितिको हिजोको बैठकमा संसदीय समिति सञ्चालनका लागि साधन स्रोत अपुग भएको भन्दै सांसदहरूले बजेट बढ़ाउन माग गर्नुभएको हो। राष्ट्रिय महिला आयोग र महिला कानून र विकास मञ्चले जाजरकोटका भूकम्प पीड़ित सुत्केरी महिला र नवजात शिशु एवं बालबालिकाको स्वास्थ्यमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ। भूकम्पबाट बढ़ी प्रभावित जाजरकोटका बारेकोट र कुसे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा 5 वर्ष मुनिका 10,560 बालबालिका प्रभावित भएको महिला आयोग र कानून तथा विकास मञ्चले जनाएको छ। अन्तर्राष्ट्रिय निर्माण व्यवसायी महासंघको 46 सम्मेलन आगामी सम्मेलन सिंगापुरमा आयोजना गर्ने निर्णयका साथ 14 बुधे काठमाण्डु घोषणा पत्र जारी गर्दै हिजो सम्पन्न भएको छ। मुगुमा हिजो जीप दुर्घटना हुँदा 8 जना घाइते भएका छन्। जिल्लाको सरू गाउँपालिका 8 पाल्तीखाल भन्ने ठाउँमा जीप दुर्घटनामा परेको हो। ब्रेक फेल भई जीप अनियन्त्रित हुँदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। सल्यानको शारदा नगरपालिका 6 भट्टाचौरमा बस दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। दाङको तुल्सीपुरबाट सल्यानको दारमा जाँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका 6 जना मध्ये 1 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट 1 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर 1 दुबीचौरका 43 वर्षीय हरि पौडेल रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार हिजो पौडेलको मकवानपुरको मनहरी गाउँपालिका 6 लुथरस्थित राप्ती नदी दोभानमा घाँस काट्न जाने बेला बाघको आक्रमणबाट मृत्यु भएको हो। नेपालगंज कारागार जीर्ण बन्दै गएपछि जोखिम बढ़ेको नेपालगंज संवाददाता नवीन गिरी बताउँछन्।
नेपालगंज कारागार कुन बेला भत्किने हो भन्ने त्रास त छ नै, ठेलमठेल भीड़ले व्यवस्थापन पनि भद्रगोल देखिन्छ। सुत्ने ठाउँको अभाव एकातिर छ भने अर्कोतिर शौचालयका लागि पनि लामै लाइन लाग्नुपर्ने बाध्यता छ। चिसो मौसम शुरू भएकाले अब अझ अप्ठ्यारो हुने अवस्था छ। पानी परेको बेला अर्को तनाव थपिन्छ। एकजना कैदीबन्दी
पानी परेको बेला कति रात हामीले आफ्नो बिस्ताराहरू काखमा चेपेर उभिएर बसेको अवस्था पनि छ हाम्रो यहाँ होइन।
तर नौबस्तामा रहेको कारागार भने व्यवस्थित बनाइएको छ। खाने बस्ने सुत्ने ठूल्ठूला कोठाहरू छन्। बन्दी राख्ने भवनका कोठाहरू चिसो र तातो नहुने गरी निर्माण गरिएका छन्। शौचालय र स्नान गृहको राम्रो प्रबन्ध गरिएको छ। निर्माण कम्पनीले गत मंगिरमै कारागार भवन हस्तान्तरण गरेको थियो, तर अर्थ मन्त्रालयबाट बजेट र कर्मचारी दरबन्दी स्वीकृत नहुँदा सञ्चालनमा आउन सकेको छैन। बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल
हामीले गृह मन्त्रालयसँग समन्वय गरेका छौँ। गृह मन्त्रालयबाट हामीलाई उपयुक्त समयमा निर्देशन प्राप्त भयो भने यो कारागारमा रहेका कैदी बन्दीहरूलाई मन्त्रालयको निर्देशन बमोजिम बाँकेको नौबस्तामा रहेको आधुनिक कारागार
गृह प्रशासनले असुरक्षित कारागारबाट कैदी बन्दीलाई नौबस्ता स्थित आधुनिक कारागारमा सार्न पत्राचार गर्दै आए पनि कार्यान्वयन हुन सकेको छैन, जसले व्यवस्थित कारागार रित्तै हुँदा जीर्ण कारागारले जोखिम बढ़ाएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
के अन्तर्राष्ट्रिय समाचार। इजरायल र हमास बीच हिजोदेखि शुरू भएको संघर्ष विरामपछि दुवै पक्षबाट बन्धक बनाइएकाहरूलाई छाड्न शुरू गरिएको छ। इजरायलले 39 जना प्यालेस्टाइनी बन्दीहरूलाई रिहाई गरेको छ, जसमा 24 जना महिला र 15 जना युवा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार संस्था बीबीसीले उल्लेख गरेको छ। हमासले 13 जना इजरायली बन्दी तथा 12 जना थाइल्याण्डका नागरिकलाई रिहा गरेको हमासका प्रवक्ताले उल्लेख गरेका छन्। थाइल्याण्डका प्रधानमन्त्रीले आफ्ना 12 नागरिक रिहा भएको जानकारी दिनुभएको छ। उनीहरू रेडक्रसको समन्वयमा इजिप्ट हुँदै फर्किएको हमासका प्रवक्ताले उल्लेख गरेका छन्। कतारको मध्यस्थतामा दुवै पक्षले 4 दिन युद्ध विराम गरी दुवै पक्षबाट बन्दी बनाइएका बन्दीहरूलाई क्रमशः रिहाई गर्ने सहमति गरेका छन्। इजरायल र प्यालेस्टाइनी समूह हमास बीचको युद्ध विराम कार्यान्वयनमा आएसँगै इजिप्टबाट खाद्यान्न, चिकित्सा सहायता र पेट्रोलियम पदार्थ सहितको मानवीय सहायता बोकेका ट्रकहरू गाजा क्षेत्रमा प्रवेश गर्ने क्रम बढ़ेर गएको छ। इजिप्टका राष्ट्रपतिले गाजामा मानवीय सहायता पुर्याउन र युद्धग्रस्त क्षेत्रबाट घाइतेहरूलाई लिन आफ्ना सीमा नाकाहरू खुला राख्ने निर्णयलाई महत्वका साथ कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभएको छ। भारतको उत्तरकाशीस्थित सिल्कियारामा निर्माणाधीन सुरुङ भत्किएको 13 दिनमा सुरुङमा फँसेका 41 कामदारको उद्धार कार्यमा निकै प्रगति भएको हिजो अधिकारीहरूले बताएका छन्। उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभएको छ। गत कार्तिक 28 गते निर्माणाधीन सुरुङको केही भाग भत्किएर सुरुङको सिल्कियारातर्फको 60 मिटर क्षेत्रमा खसेको पहिरोले 41 कामदारलाई भित्र थुनेको थियो। ड्रिल मेसिनको नजिकबाट पाइप गहिराईमा पठाउनका लागि जनशक्तिलाई सुरक्षित मार्ग प्रदान गर्न 67 मिटर लम्बाईका लागि कंक्रीट कलभर्टको निर्माण, ह्युम पाइप र स्टील पाइप राखेर आपतकालीन सुरक्षित मार्ग निर्माण गरी काम सम्पन्न गरिएको छ। अब आर्थिक समाचार।
नेपालको सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास ब्याङ्कले 13 अर्ब 33 करोड़ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। 10 करोड़ अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा शुक्रबार अर्थ मन्त्रालयमा अर्थ सचिव कृष्णहरि पुष्कर र एसियाली विकास ब्याङ्कको तर्फबाट नेपालका लागि देशीय निर्देशक अर्नोड काओसिसले हस्ताक्षर गर्नुभयो। नेपालको सार्वजनिक वित्तको पुनर्संरचनासँगै वित्तीय संहिता कार्यान्वयनका लागि उक्त सहयोग कार्यक्रमबाट मद्दत पुग्ने अर्थ सचिव पुष्करले बताउनुभयो। एसियाली विकास ब्याङ्कका देशीय निर्देशक काओसिसले नेपालको वित्त प्रणालीलाई दिगो बनाउन र सरकारका आवधिक योजनालाई बढ़ी प्रभावकारी बनाउन सहयोग कार्यक्रमले सघाउने उल्लेख गर्नुभयो। सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको पहिलो चरण कार्यान्वयन भइसकेको छ। यो ऋण रकम दोस्रो चरणको कार्यक्रम कार्यान्वयनका लागि लिइएको अर्थ मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष 2079-80 अन्त्यसम्ममा नेपाल विभिन्न निकायहरूमा 1 अर्ब 13 अर्ब 7 करोड़ 58 लाख रूपियाँ बराबरको कर बकेउता उठ्न बाँकी रहेको देखिएको छ। आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदन अनुसार 2,70,383 करदाताहरूबाट कर बकेउता, ब्याज, थप दस्तुर, विलम्ब शुल्क लगायत शीर्षकमा उक्त रकम उठ्न बाँकी देखिएको हो। अघिल्लो आर्थिक वर्ष 2078-79 कुल 65 अर्ब 35 करोड़ 67 लाख कर बकेउता रकम एक वर्षमै 47 अर्ब 71 करोड़ 91 लाख 40 हजार थपिएको छ। चालू आर्थिक वर्षको पहिलो 4 महिनासम्ममा मुलुकको व्यापार घाटा 4.5 खर्ब नागेको छ। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार सम्बन्धी कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार यस अवधिमा नेपालले कुल 4 खर्ब 61 अर्ब 93 करोड़ 80 लाख 93 हजार रूपियाँ बराबरको व्यापार घाटा बेहोरेको छ। कार्तिक मसान्तसम्ममा नेपालले कुल 5 खर्ब 63 अर्ब 6 करोड़ 88 लाख 54 हजार रूपियाँ बराबरको वैदेशिक व्यापार गर्दा 5 खर्ब 12 अर्ब 50 करोड़ 34 लाख बराबरको आयात गरेको छ भने 50 अर्ब 56 करोड़ 53 लाख रूपियाँ बराबरको मात्र निर्यात गरेको छ। गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षको 4 महिनाको अवधिमा आयात 3.79, निर्यात 7.68, व्यापार घाटा 3.34 र समग्र वैदेशिक व्यापार 4.15% घटेको देखिएको छ। चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नेपालले भारतसँग कुल 3 खर्ब 47 अर्ब 3 करोड़ बराबरको व्यापार गर्दा 2 खर्ब 81 अर्ब 2 करोड़ रूपियाँ बराबरको व्यापार घाटा बेहोरेको देखिएको छ।
खेल समाचार। अघि भर्खरै प्राप्त जानकारी अनुसार बर्दियाको गुलेरिया तुलापुरस्थित एउटा घरमा आग लागि हुँदा 4 जनाको मृत्यु भएको छ। गए राति 10 बजेतिर आग लागि भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। मृत्यु हुनेमा 18 महिनाका कार्तिक चन्द, 7 वर्षका क्रिश्चन, 10 वर्षका मानसिम बुढा र 32 वर्षकी राधा बुढा रहेको प्रहरीले जनाएको छ। 28 वर्षकी करिश्मा चन्द घाइते भएकी छिन्। त्यसबारेमा विस्तृत विवरण केही समयपछि दिइने बर्दिया प्रहरीले जनाएको छ। अब खेल समाचार।
पोखरामा जारी केपी ओली टी20 क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विजयी शुरूआत गरेको छ। पोखराको क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो खेलमा गण्डकीले विभागीय क्लब एपीएफलाई 4 विकेटले पराजित गरेको हो। समूह बी अन्तर्गतको खेलको टस हारेर पहिला ब्याटिङको निम्तो पारगी क्लब एपीएफ 18.4 ओभरमा सबै विकेट गुमाउँदै 101 रन बनाएको थियो। उसका 5 खेलाडी दोहोरो अङ्कको रन बनाउँदा 2 खेलाडीले रनको खाता नै खोल्न सकेनन्। एपीएफका लागि कप्तान प्रदीप ऐरीले सर्वाधिक 20 रन जोडे। त्यस्तै सुमित महर्जन र भुवन कार्कीले 14-14 रन जोड्दा लोकेश बम र आसिफ शेखले समान 12 रनको योगदान गरे। गण्डकीका विपिन खत्री, अमृत गुरूङ, चन्द्र पौडेल र कमल परियारले 2-2 विकेट लिए। त्यस्तै दिनेश बुढा मगर र सुदीप अर्यालले एक एक विकेट लिँदा किरण पौडेल विकेट विहीन भए। एपीएफले दिएको 102 रनको दक्षिण गण्डकीले अन्तिम दुई बल बाँकी छँदै 6 विकेटको क्षतिमा भेट्टाएको हो। गण्डकीको जितमा मुस्कान थापाले सर्वाधिक 25 रनको योगदान गरे। त्यस्तै दिनेश बुढा मगरले 24 र गौरव विकले 11 रनको योगदान गरे। गण्डकीका अभिषेक खत्री 11 तथा अमृत गुरुङ 6 रनमा अवजित रहे। पहिलो खेलमा बागमतीले कर्णालीलाई 90 रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकाल्दै सेमी फाइनलमा स्थान बनाएको छ। बागमतीले दिएको 190 रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेश 17.3 ओभरमा 900 रनमा समेटियो। कर्णालीका शुरूआती चार खेलाड़ीले मात्र दोहोरो अंक रन बनाउन सके। अर्जुन घरतीले कर्णालीका लागि सर्वाधिक 24 रन बनाए। त्यस्तै विपिन साईले 21, कप्तान रविन्द्र साईले 20 र दिपेन्द्र राउतले 12 रन जोड्दा अन्य खेलाड़ीले दोहोरो अंकको रन बनाउन सकेनन्।
अब मौसम। आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाड़ी भागमा आंशिक बदली रही देशका उच्च पहाड़ी र हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21 23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:33 भयो भने सूर्यास्त भरि साँझ 5:09 हुनेछ। नेपालको उच्च शिक्षा चुनौतीको संघारमा उभिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई, हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतार सरकारसँग प्रधानमन्त्रीको आग्रह। घरमा आगलागी हुँदा बर्दियाको गुलरियामा 4 मृत्यु 1 घाइते। लोकतान्त्रिक गणतन्त्र उच्चतम जनपक्षीय राजनीतिक व्यवस्था भएको विभिन्न दलका नेताहरूको धारणा। महिला हिंसा विरूद्ध 16 दिने अभियान शुरू। सरकारद्वारा सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतिमा रोक। र युद्ध विराम लगत्तै इजरायल र हमास दुवै पक्षद्वारा बन्दी रिहाई प्रारम्भ। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।